نبی اکرم نے لوگوں کو تبدیل کیسے کیا، ختم مرتبت نے کیا انداز اختیار کیا کہ لوگوں کی زندگیاں اچانک اس طرح سے تبدیل ہو گئیں؟ آپ اور ہم بھی زندگی گزار رہے ہیں، لوگوں کو دیکھ رہے ہیں، انسانوں کو، کچھ انسان ایسے ہوتے ہیں جو تبدیل ہو جاتے ہیں، کسی حادثے کے نتیجے میں کوئی واقعہ پیش آتا ہے، کوئی مثلا حدیث، آئے کریمہ کوئی اثر کر جاتی ہے، انسان اچانک تبدیل ہو جاتا ہے، لیکن ایک پوری قوم تبدیل ہو جائے، جاہلیت سے نکلے اور اچانک علم و فضل حاصل کر لے، اچانک تقویٰ اور پرہیزگاری کو حاصل کر لے، اتنی کم مدت کے اندر یہ کام کیسے انجام پایا؟ جبکہ ختم مرتبت کے دور میں کوئی قوہ قاہرہ بھی نہیں تھی، یعنی کوئی ایسی شدید طاقت ہو جیسے ہمارے یہاں پولیس ہے، فوج ہے، اس طرح کی کوئی چیز نہیں تھی۔ جاہلیت کے زمانے میں ہر آدمی کے ہاتھ میں شمشیر تھی۔ جس معاشرے میں بات بات پہ شمشیر نکلتی ہو، اس معاشرے کو نبی اکرم نے بغیر کسی طاقت کے استعمال کے تبدیل کیسے کر لیا؟ وہ لوگ نہ صرف یہ کہ انسان بن گئے جاہلیت سے، اچانک ان کی زندگیوں کے اندر اللہ کی محبت بھی آ گئی، عبودیت بندگی بھی آ گئی، پھر انہوں نے کمالات کو حاصل کرنا شروع کر دیا۔ بظاہر یوں نظر آتا ہے ان تمام چیزوں کی ابتدا ایک بنیادی فکر کو تبدیل کرنے سے تھی، اور وہ بنیادی فکر جس کے اوپر نبی اکرم نے بہت زیادہ اصرار کیا، اور ہم کہہ سکتے ہیں کہ قرآن کریم کے اہم ترین موضوعات میں سے ایک موضوع، شاید اس موضوع پر قرآن کریم کی آیات سب سے زیادہ قرار پاتی ہیں، وہ انسان کو اہل دنیا سے نکال کر اہل آخرت بنانا تھا۔ نبی اکرم نے لوگوں کی توجہات کو دنیا سے نکالا اور آخرت کی طرف متمرکز کر دیا۔ پہلے وہ دنیا میں رہتے تھے، دنیا کے لیے جیتے تھے۔ نبی اکرم نے فرمایا دنیا میں رہو لیکن آخرت کے لیے جیو، دنیا کے لیے مت زندگی گزارو۔ یوں لگتا ہے جیسے یہ وہ ستون تھا جو اپنی جگہ سے ہلا تو سب کا سب تبدیل ہو گیا۔ اپنے ذہن میں سوچئے، اہل دنیا اپنی طبیعت میں بزدل ہوتے ہیں، جو دنیا طلب ہوتا ہے اپنی طبیعت کے اندر بزدل ہوتا ہے، اپنی ماہیت کے اندر بزدل ہوتا ہے۔ اس کی وجہ یہ کہ دنیا طلب کو ہمیشہ دنیا کے چھننے کا خوف ہوتا ہے، ہمیشہ اس کو اس بات کا خوف لگا رہتا ہے کہ جو دنیا میرے پاس ہے وہ چھن جائے گی، اور جو دنیا میرے پاس آ سکتی تھی وہ رک جائے گی۔ ہمیشہ خوف اور لالچ میں مبتلا رہتا ہے اہل دنیا، اور جیسے ہی انسان کی نظر آخرت کے اوپر جاتی ہے، اب کوئی کسی سے اس کی جنت چھین نہیں سکتا، کوئی اس کی جنت کے راستے میں رکاوٹ نہیں بن سکتا۔ اچانک خوف ختم ہو جاتا ہے، انسان بے خوف ہو جاتا ہے، نڈر ہو جاتا ہے۔ جو لالچ اور تما ہوتی ہے، پہلے لالچ اور تما ہوتی ہے دنیا کے لیے ہوتی ہے، گھر بار کے لیے ہوتی ہے، اس زمانے کے حساب سے گھوڑوں کے لیے، جانوروں کے لیے، زمین کے لیے، سکوں درہم، دینار اور درہم کے لیے، پھر اچانک انسان کی توجہات سب کا سب تبدیل ہو جاتی ہیں، اور اب جو وہ سوچتا ہے تو صرف حب خدا کے لیے سوچتا ہے، اللہ کی محبت کو کیسے حاصل کرے گا، اللہ کے دیے ہوئے کمالات کو کیسے حاصل کرے گا۔ اس میں اور اس میں فرق کیا ہے؟ اس میں اور اس میں بنیادی ترین فرق یہ ہے کہ ایک تو یہ بے خوف ہو جاتا ہے، اس کو ڈر باقی نہیں رہتا کسی چیز کا، دوسری بات یہ کہ دوسرے انسانوں کو اپنا رقیب نہیں سمجھتا، دوسرے انسانوں کو اپنے کمال حاصل کرنے کا ذریعہ سمجھتا ہے۔ دوسرے پوائنٹ کی تھوڑی سی تشریح آپ کی خدمت میں عرض کروں گا، درود بھیجے گا محمد و آل محمد پر۔ اگر انسان دنیا پہ توجہ دے، دنیا کو ہدف بنائے، تو دنیا ہمیشہ محدود ہوتی ہے۔ مثلا دنیا میں کسی نے شہرت حاصل کرنی ہے، سب نے تو شہرت حاصل نہیں کرنی، دنیا میں کسی نے دولت حاصل کرنی ہے، سب کو تو دولت نہیں ملے گی، دنیا کے بہرحال وسائل محدود ہیں، اور انسانوں کی حرص، ان کی لالچ، ان کی آرزوئیں یہ غیر محدود ہیں۔ جیسے ہی دنیا ہدف بنتی ہے، فوراً جنگ شروع ہو جاتی ہے، فوراً مقابلہ شروع ہو جاتا ہے، فوراً گویا ایک ایسی ریس شروع ہو جاتی ہے جس میں ایک نے جیتنا ہے، باقی سب نے ہارنا ہے، پھر جو اس جیتنے والے سے نزدیک تھا وہ جیتے گا، پیچھے والے ہار گئے۔ تو مسلسل ایک نے جیتنا ہے، کئی لوگوں نے ہارنا ہے، دولت کے لالچ میں ایسے ہی ہوتا ہے۔ یہاں پر آپ دیکھ سکتے ہیں ملک کے اندر کیا ہو رہا ہے، کبھی ہمارے پاس اعداد و شمار آتے ہیں کہ 20% آبادی کے پاس 80% دولت ہے، بعد میں پتہ چلتا ہے نہیں، اس سے بھی زیادہ برا ہو گیا، اب دولت کی کنسنٹریشن اور بڑھ گئی ہے، مثلا 16% آبادی کے پاس 84% دولت شمار کی جا رہی ہے۔ تو یہ جو دولت کا کنسنٹریشن بڑھ رہا ہے، دوسرے لوگ محروم ہوئے چلے جا رہے ہیں، اس کی وجہ یہ ہے کہ لوگ جب دولت کے پیچھے بھاگتے ہیں تو کچھ لوگوں کو محروم کرتے ہیں، لیکن اگر خداوند متعال کی نظام کی طرف آ جائے، آخرت کی طرف توجہ دینا شروع کر دے، اب خداوند متعال کی جنت لا محدود ہے، अगर मुझे किसी सवाब के नतीजे में 100 बाग मिलेंगे तो किसी के 99 कम नहीं होंगे, तो मुझे 100 बाग मिलेंगे नहीं, उसके अपनी जगह पे बाकी रहेंगे, मेरे अपनी जगह पे बाकी रहेंगे, बल्कि मुझे ज्यादा बाग मिलेंगे ही उस सूरत में जब मैं दूसरों की भी बाग लगवा चुका हूँ। तो आप मिसाल के तौर पर अमल हसना को अंजाम देते हैं, कार खैर अंजाम देते हैं, क्यों कार खैर अंजाम देते हैं, क्यों आप चाहते हैं कि इसका फायदा ज्यादा से ज्यादा लोगों को पहुंचे, क्योंकि ये आखिरत की जो दौड़ है वो दौड़ ऐसी है कि जितने ज्यादा लोगों को साथ लेकर आएगा उतना ही ज्यादा बड़ा मकाम नसीब होगा। ये इस दुनिया की मुश्किल को हल करने का तरीकाकार था। खत्म मर्तबत ने लोगों की आखिरत को मुकदम कर दिया उनकी आंखों के सामने। जब आखिरत मुकदम हो गई, आखिरत के ऊपर सोचना शुरू कर दिया, पर फिर उसके बाद अगला मरहला नसीब होता है वो ये कि जैसे ही कोई इंसान दुनिया के बारे में कम सोचे, आखिरत के बारे में ज्यादा सोचे, उसको खुदा ने मुताल की तरफ से एक इनायत मिलती है। वो ये कि जो दूसरों के पास आखिरत का इल्म नहीं होता वो इसके नसीब में आना शुरू हो जाता है, ये अपनी आखिरत देखना शुरू कर देता है, ये उस दुनिया का मुशाहिदा करना शुरू कर देता है। तो हमारे पास रिवायत मौजूद है कि नबी मसलन फजर की नमाज के बाद वक्त में एक मौके पर एक जवान को देखते हैं, सर झुकाए बैठा हुआ था, उससे पूछा कि क्या हालत है तुम्हारी, उसने सर उठाया, नबी अकरम ने देखा कि आंखें सुर्ख हुई हुई हैं शब्बेदारी की वजह से, बहुत ज्यादा रात को जागने की वजह से, इबादत की वजह से। फरमाया कि कैसी जिंदगी गुजार रहे हो, कहता है कि मैं यकीन में जिंदगी गुजार रहा हूँ, मेरे अंदर यकीन बहुत बढ़ गया है। फरमाते हैं वमा हालो यकीन है, तुम्हारे यकीन का आलम क्या है, कहता है मेरे यकीन का ये आलम है कि मैं जन्नत और जहन्नम को अपनी आंखों से देख रहा हूं। अच्छा, हम लोग जैसे इन बातों को सुनते हैं इनके मफहूम को तावील के जरिए से तब्दील कर देते हैं। हम कहते हैं जन्नत और जहन्नम को देख रहा हूं, इसका मतलब क्या है, इसका मतलब है मुझे जन्नत और जहन्नम का 100% यकीन हो गया है। नहीं, उसने ये नहीं कहा कि मुझे जन्नत और जहन्नम का यकीन हो गया है, उसने कहा मैं जन्नत और जहन्नम को देख रहा हूं। इसका मतलब यह, अगर कोई अल्लाह की बंदगी में आखिरत की तलब में बहुत आगे बढ़े, अपने आप को पाक व पाकीज़ा करे, तो यह मरहला होना चाहिए कि वो इस दुनिया के बाद आने वाली दुनिया को, और दर हकीकत बाद आने वाली नहीं बल्कि इस दुनिया के साथ चलने वाली दुनिया को कुछ ना कुछ देखना शुरू कर देगा। यह वो कमाल था जिसके बाद पलटना नहीं है। आप हम क्यों बार बार अपनी जिंदगी में यह एहसास करते हैं कि हम कभी आगे जाते हैं कभी पीछे आते हैं, और हमारे मैंने तो समझ में आई है मुझे बात पूछिए कि शायद ही कोई ऐसा होता है जिसके साथ ऐसा ना हो, सबके साथ यही होता है तकरीबन। जो मुझे समझ में आया मुझे कि कभी जिंदगी में इबादत का एक दौर आता है, आगे बढ़ता है, फिर कुछ देर के बाद पीछे आ जाता है, फिर कभी तलब आगे बढ़ती है, फिर कभी तलब कम हो जाती है इबादत की, कभी इबादत में लुत्फ बहुत ज्यादा आता है, कभी इबादत में लुत्फ कम आने लगता है। उसकी वजह क्या है, उसकी वजह यह है कि हम इबादत गुजार होने के बावजूद बुनियादी तौर पर दुनिया परस्ती रह जाते हैं, अहले दुनिया रह जाते हैं, हम दुनिया से अपने उस मस्नूई ताल्लुक को तोड़ नहीं पाते। अलबत्ता मस्नूई ताल्लुक को तोड़ने का मतलब ये नहीं कि हम दुनिया से निकल के जन्नत कहीं और चले जाएंगे, जंगलों और गारों में रहेंगे, नहीं, दुनिया में रहते हुए दुनिया से बेनियाज होना यह अहले बैत ने सिखाया हमें। जब कोई इस तरह से हो जाता है तो फिर वह अहले आखरत होता है, अपनी आखरत को देखना शुरू कर देता है, आखरत को देखना शुरू कर देता है, उसका यकीन कहीं से कहीं पहुंच जाता है। बस अगर कोई हमसे पूछे अहले बैत अलैहिस्सलाम ने जिंदगी गुजारने के लिए क्या नुस्खा दिया जिसके नतीजे में इतनी मुश्किलातों, इतनी मसाइबों, इतनी परेशानियां, इतना ज्यादा जबर जुल्म तशद्दुद, उसके बावजूद अहले बैत के मानने वाले 1400 साल से उनकी फिक्र के ऊपर बाकी हैं, मैं अर्ज करूंगा ये वो बुनियादी तरीन काम था। तवज्जोहात को तब्दील कर दिया, दुनिया से तवज्जो निकाल दी। अगर दुनिया पे तवज्जो बाकी रहती तो कोई इस मकतब पे बाकी नहीं रहता जिसमें मुसीबत ही मुसीबत सहनी पड़ती है, कौन इस पे बाकी रहता, सब के सब चले जाते उन लोगों के साथ शामिल हो जाते हैं, मस्नूई लोगों के साथ जो अपने मानने वालों को खूब भर भर के दौलत भी देते हैं, उनकी दुनियावी जिंदगी की परवाह करते हैं, उनकी दुनियावी जिंदगी की तामीन करते हैं, उनको गरीब नहीं होने देते, उन्हें फकीर नहीं होने देते, पैसे दे देकर उनको पालते रहते हैं, और वो इस बात पर खुश रहते हैं कि हाँ ठीक है हमें पालने वाला पैसे दे रहा है। अहले बैत ने ये नहीं सिखाया, उन्होंने कहा अगर हमारे साथ चलोगे तो दार पे चढ़ना पड़ेगा, गर्दन कटवानी पड़ेगी, यू क्यों आए फिर अहले बैत के साथ। आज दुनिया में अगर आप यहां पे खड़े हो जाएं, कुछ तकसीम करना शुरू कर दें, लोग जमा हो जाएंगे लेने के लिए, खड़े हो जाएंगे, आप यहां पे खड़े हो जाएं, कहें जो मेरा साथ देगा उसकी गर्दन कटेगी, अब कौन खड़ा होगा, नहीं खड़े हुए, इसीलिए आज तक गैबत सहनी पड़ रही है। जो गैबत सहनी पड़ रही है वो इसीलिए सहनी पड़ रही है कि अभी तक वो लोग तैयार नहीं हुए जो अपने इमाम के हमरा खाने होने पर गर्दन भी कटवाएं और कहें अब भी हम अपने इमाम के साथ खड़े रहेंगे। अगर ऐसा हो जाए तो फिर गैबत खत्म हो जाएगी, उसके बावजूद कि ये गैबत है, अभी भी कुछ लोग हैं जो ये कह रहे हैं हाँ ठीक है हम गर्दन कटवाने को तैयार हैं। ये कमाल है अहले बैत अतहार अलैहिस्सलाम का, 1400 साल हो गए उनको दुनिया से जाहिरी तौर पर तशरीफ ले जाए हुए, अभी तक लोग उनके नाम पे जान दे रहे हैं।